तपाईं उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब शुरू हुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम सुरक्षित आप्रवासन सामी कार्यक्रमसँग सहकार्य गरी तयार पारिएको हो। सामी नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ। यो कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरूको नेतृत्वमा कार्यान्वयन भइरहेको छ। कार्यक्रमलाई स्विस सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ।
नमस्कार। कार्यक्रम देश परदेशमा अर्जुन पोखरेल र सञ्जिता देवकोटा तपाईंलाई स्वागत गर्दछौं। वैदेशिक रोजगारीका सबै खाले सरकारमा चासो र चिन्ता गर्ने कार्यक्रम देश परदेश हरेक मंगलबार बिहान 8:20 उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन, उज्यालो मोबाइल एप्लिकेशन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रम बुधबार बेलुकी 5:20 पनि सुन्न सकिन्छ।
देशभित्र र बाहिर पाइने काम, कमाई, कामका लागि चाहिने सिप र वैदेशिक रोजगारीका विविध पाटा कार्यक्रम देश परदेशका चासो र सरोकारका विषय हुन्। रोजगारीको सिलसिलामा परिआउने सुख दुःख, काम गर्न जाने देशको हावापानी, रहन सहन, संस्कार संस्कृति, चाल चलन, नीति नियम र काम गर्दाका सुख दुःखका अनुभव कार्यक्रम देश परदेशमा समावेश हुन्छन्। आजको कार्यक्रममा भने पछिल्लो समय आकर्षणको केन्द्र बनेको मलेसिया रोजगारी र यसका चुनौतीसँगै वैदेशिक रोजगारीको पछिल्लो परिदृश्यबारे छलफल गर्छौं।
पछिल्लो समय रोजगारीका लागि मलेसिया जानेहरू बढेका छन्। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार पछिल्लो एक महिनामा मलेसिया उड्नेको संख्या मात्रै 25,000 भन्दा धेरै छ। मलेसियाको हावापानी नेपालसँग मिल्दोजुल्दो छ। सन् 2022 मेदेखि मलेसिया सरकारले सबै श्रमिकको न्यूनतम पारिश्रमिक बढ़ाएर 1500 मलेसियन रिंगिट अर्थात झण्डै 45,000 रूपियाँ पुर्याएको छ, जसको कारण पनि रोजगारीका लागि विदेश उड्ने धेरैको रोजाईमा मलेसिया परेको छ। मलेसिया जानेहरू बढ्दा सँगसँगै ठगी र त्यहाँ पुगिसकेपछि समस्यामा पर्नेहरू पनि बढ़िरहेका छन्। नेपालबाट मलेसिया जाने श्रमिकले एक रूपियाँ पनि तिर्न नपर्ने गरी नेपाल सरकार र मलेसिया सरकारबीच श्रम समझदारी भए पनि श्रमिकहरू लाखौं रूपियाँ तिर्न बाध्य छन्। पछिल्लो केही वर्ष यता नयाँ श्रम गन्तव्य पनि थपिँदैछन्। लाखौं रूपियाँ खर्च गरेर नेपालीहरू युरोपका देशमा काम गर्न जान थालेका छन् भने कतिपय त सरकारले प्रतिबन्ध लगाएका देशमा ज्यानै बाजी थापेर गइरहेका छन्। आजको देश परदेशमा हामी मलेसिया रोजगारीसँगै वैदेशिक रोजगारीको पछिल्लो अवस्थाबारे सोधी खोजी गर्छौं।
आज हामीसित छन्
मलेसियामा नेपालीहरूको रोजगारी, सुरक्षा, समस्या र चुनौती बारे मलेसियाका लागि नेपाली राजदूत दिल्ली राज पौडेलसँग गरिएको कुराकानी।
मलेसियामा काम गर्न आउनको निम्ति यदि कसैले पैसा माग्यो भने माग्ने मान्छेको गलत हो, दण्डनीय हो र दिन पनि हुँदैन।
मलेसियासँगै रोजगारीका लागि नेपालीहरूको प्रमुख श्रम गन्तव्य कुन कुन हुन्? कस्ता देशमा रोजगारीका लागि जानु हुँदैन त? सरकारले प्रतिबन्ध लगाएको देशमा जाँदा आइपर्ने समस्या र चुनौती बारे वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी कृष्ण प्रसाद भूषालका भनाई।
पहिलो कुरा चाहिँ अब जीव जानलाई जोखिममा राखेर जान भएन। अर्को कुरा चाहिँ अब जहाँ चाहिँ अलिकति भनौँ न सम्मानपूर्ण काम भेटिँदैन पाइँदैन र भने अनुसार दाम पनि पाइँदैन भने त्यस्ता ठाउँमा चाहिँ पठाउनुको कुनै चुक हुँदैन।
र पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरू बढ्नुको कारणबारे सोसल साइन्स बाहाका सहायक निर्देशक तथा अनुसन्धानकर्ता डाक्टर जीवन बानियाका विचार पनि कार्यक्रममा समावेश छ।
हामीले विगतदेखि नै भनिआएको कुरा के हो भने नेपालमा पर्याप्त रोजगारीको अवसर नहुनु एउटा प्रमुख कारण हो।
तर यी सामग्री प्रस्तुत गर्नु अघि सुनौ केही श्रम तथा रोजगार गतिविधि साथी मल्लिका थापाबाट।
मौसमी कामदारका रूपमा नेपालीलाई विभिन्न देशमा सरकारी तवरबाटै पठाइने भएको छ। कुनै पनि देशबाट मौसमी कामदारको माग आएमा त्यो देशसँग श्रम सम्बन्ध कायम गरी सम्बन्धित पालिका र श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागबाटै आवश्यक प्रक्रिया गरी मौसमी कामदार पठाउने नयाँ व्यवस्था भएको हो। मौसमी कामदार व्यवस्थापन निर्देशिका 2079 ल्याउँदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति नै प्रदान गरेर मौसमी कामदारका रूपमा पठाउने व्यवस्था गरेको छ। मौसमी कामदारका रूपमा नेपालीहरू विभिन्न तरिकाबाट विदेश उड्न थालेपछि कानूनी रूपमा नै पठाउने गरी मौसमी कामदार व्यवस्थापन निर्देशिका 2079 ल्याइएको श्रम मन्त्रालयले जनाएको छ। यो निर्देशिका मन्त्री परिषदबाट समेत पास भएर कार्यान्वयनमा आइसकेको छ। चालू आर्थिक वर्षको मंगिर मसान्तसम्म 4,80,50,00,00,000 रूपियाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको 5 महिनाको विवरण अनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह 23% बढ़ेको हो। अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्स आप्रवाह 6.3% घटेको थियो। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारी सम्बन्धी सेवा प्रवाह विकेन्द्रित गरेसँगै विभिन्न जिल्लाहरूमा 70 बढ़ी म्यान पावरका शाखा खुलेका छन्। इजाजत पत्रवाला म्यान पावर कम्पनीलाई प्रवेश स्तरमा पनि शाखा खोल्न अनुमति दिएसँगै उपत्यका बाहिरका विभिन्न स्थानमा 70 बढ़ी शाखाहरू खुलेको विभागका महानिर्देशक उमाकान्त आचार्यले जानकारी दिनुभयो। प्रदेश स्तरमा नै म्यान पावरको शाखा हुँदा वैदेशिक रोजगारीमा जान चाहनेहरूले पनि बुझ्नकै लागि भनेर काठमाडौँसम्म आउन नपरोस् र ठगी पनि कम हुनेछ भन्ने विश्वास विभागले लिएको छ। गएको असोज महिनादेखि विभागले वैदेशिक रोजगारीमा श्रमिक पठाउने संख्याको आधारमा म्यान पावरहरूलाई शाखा कार्यालय खोल्न पाउने गरी अनुमति दिन थालेको थियो।
केही श्रम तथा रोजगार गतिविधिपछि अब कार्यक्रमको मेलो थालौं मलेसिया रोजगारीको कुराबाट। पछिल्लो समय मलेसिया जाने नेपालीहरूको संख्या दोब्बरले बढ़ेको छ। अघिल्ला वर्षहरूमा दैनिक सरदर 1,000 1,500 जनासम्म रोजगारीको लागि विदेश उड्थे, तर चालू आर्थिक वर्षमा दैनिक सरदर 1,000 त मलेसिया उड्नेको संख्या रहेको वैदेशिक रोजगार विभागले जनाएको छ। मलेसिया जान श्रमिकले 1 रूपियाँ पनि शुल्क तिर्नु पर्दैन। 4 वर्ष अघि नेपाल सरकार र मलेसिया सरकारबीच शून्य लागतमा श्रमिक जान पाउने गरी श्रम समझदारी भएको छ, तर व्यवहारमा भने मलेसिया उड्नको लागि 3-5 लाख रूपियाँसम्म तिर्न बाध्य छन् श्रमिकहरू। लाखौं रूपियाँ खर्च गरेर जाँदा पनि नेपालमा म्यान पावरले भने जस्तो काम र सेवा सुविधा उता पुगेपछि नपाएको भन्ने गुनासो पनि बढ्दो छ। हामीले मलेसियाका लागि नेपाली राजदूत दिल्लीराज पौडेलसँग मलेसियाबाट नेपाली श्रमिकका लागि आइरहेका कामको माग, मलेसिया पुगेपछि नेपाली श्रमिकले भोगिरहेका चुनौती र ध्यान दिनुपर्ने विविध पक्षबारे कुराकानी गरेका छौं।
अब मलेसियामा काम गर्नको निम्ति यो माग पेन्डामिक पछि प्रमुख रूपमा बढ्दो छ, र अहिले हामीले नेपाली हाम्रो श्रमिक दाजुभाइहरूलाई 5 क्षेत्रमा खास गरिकन उहाँहरू आउनुहुन्छ, र यी 5 क्षेत्र भनेको कन्स्ट्रक्सन, मेनुफेक्चर, प्लान्टेसन, सर्भिसेस र सेक्युरिटी गरेर यो 5 क्षेत्रहरूमा विशिष्टीकृत भएको छ। र स्वाभाविक रूपमा पेन्डामिक पछिको जुन आर्थिक विस्तारै चाहिँ नि अगाडि बढेको छ, यसमा क्रमिक रूपमा काम चाहिँ काम गर्नको निम्ति माग निरन्तर रूपमा बढिरहेको छ।
यो 5 क्षेत्रमा पनि अलिकति बढी चाहिँ कुन चाहिँ सेक्टर छ मलेसियामा नेपालीको रोजाइमा पर्ने र मलेसियाले पनि नेपालीलाई त्यो क्षेत्रमा चाहिँ लैजान खोज्ने क्षेत्र?
अब सरसर्ती त सबै क्षेत्रमा नेपालीहरूको पहुँच पुगेको छ। अब यो कन्स्ट्रक्सनदेखि सेक्युरिटीसम्म मेनुफेक्चरको सेक्टर चाहिँ नि अलिकति तुलनात्मक रूपमा अरू क्षेत्रहरूभन्दा बढी छ। सेक्युरिटी चाहिँ नि अर्को एउटा विशिष्टीकृत क्षेत्र हो नेपालीहरूको लागि। नेपाल र मलेसियाको बिचमा यो सेक्युरिटी सेवा उपलब्ध गराउनको निम्ति मलेसिया भन्दा बाहेक नेपाल मात्रै एउटा यस्तो देश हो जसले आफ्नो सेक्युरिटीको निम्ति सेक्युरिटीका क्षेत्रमा आफ्ना मान्छेहरूलाई पठाउने गर्छ। यसले गर्दा यो सेक्युरिटी यो मेनुफ्याक्चर पछिको दोस्रो सेक्टर भनेको सेक्युरिटी हो। सँगसँगै अब यो प्लान्टेसन र कन्स्ट्रक्सनमा पनि संख्या उत्तिकै छ, र तुलनात्मक रूपमा सर्भिसेसमा अलिक कम छ। सँगसँगै प्लान्टेसन र कन्स्ट्रक्सन पनि छ।
अब मलेसिया रोजगारीको कुरा गर्दाखेरि अहिले मलेसिया जान खोज्नेहरूको संख्या चाहिँ एकदमै धेरै छ र अब म्यान पावरहरूले चाहिँ पछिल्लो समय चाहिँ मलेसिया पठाउनको लागि पनि लाखौं लाख रुपियाँ लिइरहेका खबरहरू आइरहेका छन्। अब यहाँनिर बुझ्नुपर्ने कुरा चाहिँ के छ भने मलेसिया र नेपाल बीच चाहिँ शून्य लागतमा श्रम समझदारी भएको छ। यसको अर्थ के हो भने मलेसिया जाने श्रमिकले एक रुपियाँ पनि तिर्नु पर्दैन, तर यहाँनिर म्यान पावरहरूले यति पैसा त तिमीहरूले तिर्नै पर्छ, हामीले यति पैसा नतिरी पठाउन मिल्दैन भन्ने जस्ता कुरा गरिदिन्छन् होइन। अब यो जुन हिसाबले सुरुमा रोजगारदाताले मागपत्र प्रमाणीकरणका लागि दूतावासमा पेश गर्छन् त्यो अवस्थामा नै होइन तिम्रो देशबाट आउने श्रमिकहरूले चाहिँ यति रकम तिर्नुपर्छ भन्ने हिसाबले गरिएको हुन्छ कि अथवा हामी सबै खर्च हामी आफै बेहोरेर चाहिँ नेपालबाट हामी नेपाली श्रमिकहरूलाई चाहिँ ल्याउँछौँ भन्ने हिसाबले श्रम समझदारी गरेका हुन्छ कि कस्तो हुन्छ? यसमा चाहिँ एकदम कन्फ्युजन छ, यसैले गर्दाखेरि श्रमिकहरू ठगीमा पनि परिराख्नु भएको छ, बुझाइदिनुहोस् न।
तपाईँले बडो महत्वपूर्ण प्रश्न गर्नुभयो, यसको लागि फेरि पनि तपाईँलाई धन्यवाद छ। पहिला कुरो त मलेसियामा अहिले पछिल्लो फेजमा नेपालीहरूको आकर्षण किन बढेको छ भन्ने तपाईँको जुन एउटा प्रश्न छ, त्यसको निम्ति पहिलो कुरो भनेको मलेसियाको हावापानी, यहाँको संस्कृति, रहन सहन सबै कुराहरू तुलनात्मक रूपमा अन्य मिडल इस्टका कन्ट्रीहरूको भन्दा स्वाभाविक रूपमा राम्रो छ। हावापानी त्यति धेरै गर्मी छैन अनि हरियाली छ, अथवा एउटा सामाजिक सांस्कृतिक रूपमा पनि सोसाइटी ओपन छ। नम्बर दुई, यहाँ कम्तीमा यहाँको सरकारले स्यालेरीको सुनिश्चितता गरेको छ, 1500 रुङ्गित पर मन्थ फर 8 आवर, 8 घन्टा काम गरेको उनीहरू हप्तामा एक दिन छुट्टी गरेर उनीहरूले 1500 रुपियाँ दिने भनेर अनाउन्स गरेको छ यहाँको सरकारले। र त्यो स्यालेरी भनेको बुझ्नुपर्ने कुरा के हो भने विदेशी कामदारहरूको निम्ति मात्रै होइन, स्वयं स्वदेशी कामदारहरूको निम्ति पनि समान स्यालेरी हो, समान भएको हुनाले यसमा एकरूपता छ। यसले गर्दाखेरिमा पनि मान्छेहरूको आकर्षण सम्भवतः बढेर गएको छ। एउटा कुरा यहाँलाई के स्मरण गराउँ भने नेपाल र मलेसिया बीच 2018 एउटा श्रम सम्झौता भएको छ, यसमा स्पष्ट के व्यवस्था भएको छ भने शून्य लागतमा हाम्रा नेपालीहरू नेपाली श्रमिकहरूले यहाँ काम गर्न आउने व्यवस्था छ। सरकार यसमा प्रष्ट छ, एमएसी यसमा प्रष्ट छ र शून्य लागत हाम्रो मार्गदर्शन हो, यहाँभन्दा दायाँ बायाँ कतै पनि हामीले देख्दैनौँ, जान्दैनौँ, बुझ्दैनौँ। यति हुँदा हुँदै पनि कहिलेकाहीँ अब यो पैसा उठाएका पैसा लिने र दिने गरेको भन्ने बजारमा जनगुनासोहरू यदा कदा सुन्नमा आउने गर्छन्। यो कुराहरूको हामीसँग कुनै तथ्यगत प्रमाणहरू छैन र यदि भएका कोही कतै छन् भने पनि यो दण्डनीय छ, यो कानुनभन्दा विपरीत छ। कसैले पनि मलेसियामा काम गर्न आउनको निम्ति यदि कसैले पैसा माग्यो भने माग्ने मान्छेको गलत हो, दण्डनीय हो र दिन पनि हुँदैन। यदि दियो जानेर वा बुझेर दियो भने पनि त्यो पनि गलत काम हुन्छ। यो गलत काम नगर्नको निम्ति यहाँ मलेसियामा आउने आउन चाहने हाम्रा सबै खालका मजदुर श्रमिक साथीहरूलाई मेरो विशेष आग्रह छ।
नेपालीहरू जो मलेसिया आउँदै हुनुहुन्छ उहाँहरूले प्रष्ट बुझ्नुपर्ने कुरा के हो भने मलेसियाबाट जति पनि कामका माग आएका छन् ती सबै पैसा नतिरिकन जान पाउने गरी मागहरू आएका छन्, दूतावासबाट त्यही अनुसार प्रमाणित भएका छन् मागहरू, तर यहाँ बीचमा काहीँ कतैबाट ठगी हुँदैछ भने सचेत हुनु पर्यो, होइन त?
एकदम ठिक भन्नुभयो। कुनै पनि पाँचवटा सेक्टरमा यहाँ काम हुने गर्छ, मैले तपाईँले त्यो जानकारी गराएँ, कुनै पनि सेक्टरमा पैसा तिर्ने होइन, पैसा कहीँ कसैले माग्यो र भयो भने त्यो गलत हो र त्यसलाई चाहिँ नि खास गरिकन जो इच्छुक नेपालीहरू जो हुनुहुन्छ यहाँ आउनुको निम्ति उहाँहरूले पैसा तिर्ने होइन।
मलेसिया रोजगारी जति जान खोज्नु भएको छ जान खोज्ने बढे सँगसँगै यो सँगसँगै चुनौतीहरू पनि बढिरहेका छन्। पछिल्लो समय दूतावासले मलेसिया रोजगारीसँग सम्बन्धित चुनौतीहरू चाहिँ के देखिरहेको छ?
मूलभूत रूपमा के हो भने अब यो नयाँ ठाउँ, कामको प्रकृति पनि नयाँ, संस्कार नयाँ, सबै कुरा नयाँ हुँदाखेरिमा स्वयं कामदारहरूलाई यो नयाँ ठाउँको नयाँ भाषा र संस्कृतिको सामान्यतया ज्ञान नहुनु स्वाभाविक हो, त्यो पहिलो चुनौती हो। त्यो भएको हुनाले मलेसिया आउनुभन्दा पहिला कुनै पनि इच्छुक नेपालीहरूले सामान्यतया आफू जान खोजेको देशको भाषा संस्कृति कामको प्रकृतिका विषयमा जानकारी लिने सोही तत्सम्बन्धी विभिन्न तालिम केन्द्रहरूमा गएर आफूलाई तालिमबाट सिपयुक्त बनाउने ताकि जसले गर्दा भोलि उहाँहरूलाई आइसकेपछि त्यो मैले गर्ने काम के हो कामको प्रकृति कस्तो हो भनेर त्यो कामसँग उहाँहरूको एउटा सामान्य जानकारी भयो भने उहाँहरूलाई काम गर्न गाह्रो हुँदैन र अहिले यिनै कतिपय कुराहरू त्यसको अभावको कारणबाट पनि उहाँहरूलाई कामको प्रकृति त्यसको चाहिँ नि कसरी त्यसलाई सम्पन्न गर्ने भन्ने त्यो ज्ञानको अभावबाट एउटा खालको समस्या आउने गरेको छ। त्यसले गर्दा उहाँहरू कामदेखि फ्रस्ट्रेट हुने आत्तिने अथवा त्यो कामलाई सम्पन्न गर्न नसक्ने सम्पन्न गर्न नसक्दा रोजगारदाता र श्रमिकहरूको बिचमा मनोमालिन्य बढ्ने अथवा झैझगडा हुने यो खालका समस्याहरू पनि हुन सक्छन्। कहिले काहीँ त्यस्ता परिस्थिति पनि आउन सक्छ। त्यसले गर्दा उहाँहरूले आफूले कामको बारेमा जानकारी र जानकारी मात्रै होइन आवश्यक तालिमहरू लिएर आउन आवश्यक छ। यसको निम्ति म सबै आउन चाहनेहरू हुनुहुन्छ उहाँहरूलाई यो जानकारी होस् भनेर भन्न चाहन्छु।
जब त्यहाँ आइसके पछाडि यहाँ एक थरी सोचिएको हुन्छ, त्यहाँ आइसके पछाडि अर्कै हुन्छ, यहाँ भन्ने बेलामा म्यान पावरले एउटा भनिदिएको हुन्छ तर वास्तविकता फरक पर्दाखेरि चाहिँ दूतावासमा गुनासो राख्दाखेरि दूतावासलाई बेला बेलामा आरोप पनि लाग्ने गर्छ क्या, दूतावासका कर्मचारीले चाहिँ हामीलाई वास्ता गरेनन्, हाम्रा कुरा सुनिदिएनन् भनेर श्रमिकहरूले गुनासो पनि गर्नुहुन्छ। यस्तो अवस्थामा दूतावासले गर्न सक्ने के हुन्छ र गर्न नसक्ने चाहिँ के हुन्छ?
स्वाभाविक रूपमा काम गर्नको निम्ति आएपछि धेरै पैसा कमाइयोस्, कामको प्रकृति सहज होस् अनि त्यही वातावरणमा काम गर्न सकियोस् भन्ने एउटा एक्सपेक्टेसन हुनु आफैमा अस्वाभाविक होइन। तर अहिले हामीले भनेअनुसार एक्सपेक्टेसन त छ, तर त्यो एक्सपेक्टेसनलाई फुलफिल गर्न सक्ने आफूसित खुस्कियो अनि त्यो अनुसारको ट्रेनिङ अब त्यही अनुसारको वातावरणको निर्माण हुन आवश्यक छ, जुन कुराहरू उहाँहरूले त्यसको निम्ति तयार भएर आउनु पर्यो एक। र अर्को कहिले काहीँ अब हामीसित के पनि अनुभव छ भने अब यो थर्ड पार्टी इन्भल्भमेन्ट हुने र अलिकति बढी एक्जाग्रेसन विषयवस्तुलाई अलिकति बढी व्याख्या गरिदिने र त्यसले गर्दा उहाँहरूमा कहिले काहीँ अलि बढी झन् अस्पष्टता हुने अथवा एउटा खालको कन्फ्युजन हुने अवस्था पनि छ। त्यसले गर्दा उहाँहरूले अनअथोराइज पार्टी अथवा व्यक्ति वा समूहसँग होइन सरकारको एउटा निश्चित जो विशिष्टीकृत क्षेत्र छ सरकारको अङ्गसँग उहाँहरूको सम्पर्क हुनुपर्छ। जस्तै लेबर हाम्रो श्रमको निम्ति त्यहाँ बोर्ड छ, विभाग छ, मन्त्रालय छ, मन्त्रालयले विभिन्न कार्यक्रमहरूको आयोजना गरिरहेको हुन्छ, ती कुराहरू उहाँहरूले बुझ्न आवश्यक छ, सुन्न आवश्यक छ। त्यही गरिकन यहाँ मलेसियन एम्बेसीले पनि वान्स इन अ विक हप्तामा एकपटक शुक्रबार 5-6 बजेसम्म फेसबुक लाइभ को एउटा कार्यक्रम गरेको छ। त्यो फेसबुक लाइभबाट पनि सामान्यतया मलेसियामा आउन चाहने मान्छेहरूको निम्ति एउटा पूर्व जानकारी अथवा यो सम्बन्धी भएका विभिन्न इन्क्वायरीहरूलाई सकेसम्म सम्बोधन गर्नको निम्ति एउटा कार्यक्रम सञ्चालन गरेको छ। ठुलो सङ्ख्यामा यसका श्रोताहरू हुनुहुन्छ, दर्शकहरू हुनुहुन्छ। उहाँहरूले यो नेपाल एम्बेसीको नेपाल एम्बेसी मलेसिया भन्ने फेसबुक पेजलाई लाइक गर्नुभयो भने पनि त्यसबाट लाइक गरेर यसबाट धेरै जानकारीहरू प्राप्त गर्न सक्नुहुन्छ। सारमा के हो भने अनाधिकृत व्यक्ति वा समूहको पछि नलागिकन सरकारको एउटा निश्चित जुन लक्षित निश्चित क्षेत्र छ त्यो क्षेत्रमा उहाँहरूको ध्यान आकर्षण हुन आवश्यक छ। त्यसले गर्दा उहाँहरूलाई मिसइन्फर्मेसन दिने जुन चाहिँ यो प्रक्रिया छ एउटा टेन्डेन्सी छ यसको अन्त्य हुन्छ र उहाँहरूले सही कुराको इन्फर्मेसन पाउनको निम्ति श्रम विभाग श्रम मन्त्रालयबाट पनि धेरै जानकारी लिन सक्नुहुन्छ। अब हामी एउटा निश्चित साधन र स्रोतका बावजुद पनि अधिकतम के अरे हाम्रा श्रमिकहरूको माझमा पुग्ने जनचेतनाको अभियानहरू सञ्चालन गर्ने र उहाँहरूलाई ती सक्दो सहज ढङ्गबाट सेवा प्रदान गर्नको निम्ति एमबेसीबाट निरन्तर लगातार रूपमा हुने कार्यक्रमहरू छँदैछ। वान्स इन अ विक, वान्स इन अ मन्थ विभिन्न यो मलेसियाका विभिन्न क्षेत्रहरूलाई हाम्रा श्रमिकहरू भएको क्षेत्रलाई आधार बनाएर त्यहाँ जनचेतनामूलक कार्यक्रमहरू गर्ने, त्यति मात्रै होइन यो मलेसिया एम्बेसीलाई नै एउटा मोबाइल एम्बेसीको रूपमा पुरा के अरे सञ्चालन गरेर विभिन्न ठाउँहरूबाट अस्थायी रूपमा बसेर भए पनि ती उहाँहरूका सम्बन्धित समस्याहरूलाई सम्बन्धित लोकेसनमै पुगेर सेवा प्रदान गर्ने काम पनि गर्दै आएको छ।
अब अन्त्यमा चाहिँ दूतावासले पछिल्लो समय जहाँ चाहिँ नेपाली श्रमिकहरूका धेरै समस्याहरू छन्, जहाँ नेपालीहरूले धेरै समस्या भोगिरहेछन् जुन क्षेत्रमा, ती क्षेत्रका समस्याहरू चाहिँ कम गर्नका लागि केही प्रयासहरू गरिरहेको छ भन्ने जानकारी दिनुहोस् न।
आम रूपमा त हाम्रो ध्यान र हाम्रो मूल काम भनेकै के अरे लेबर वेलफेयर, श्रमिकहरूको हक हितको संवर्धन र प्रवर्धन गर्ने नै हो। अब त्यसमा दूतावास निरन्तर रूपमा क्रियाशील छ। अहिले हामीले विशिष्टीकृत रूपमा खास गरिकन यो सेक्युरिटी र क्लिनिङका सेक्टरहरूमा अलिकति जनगुनासोहरू अलिक बढेर आएको हुनाले कम्तीमा अहिले हामी यो सेक्युरिटी र क्लिनिङका सेक्टरका डाइरेक्टर साहबहरूसँग सामूहिक रूपमा बस्छौँ, सामूहिक रूपमा छलफल गर्छौँ र सामूहिक रूपमा एउटा उहाँहरूले एउटा प्रतिबद्धता जाहेर गर्नुहुन्छ कि श्रमिकका आम रूपमा आएका गुनासाहरूलाई सही ढङ्गले सम्बोधन हुनेछ, गर्नेछु भनेर उहाँहरूले एउटा प्रमिसरी नोट पनि यहाँ सही गरेर जानुहुन्छ र हामी त्यसलाई एभ्री 3 मन्थ अर एभ्री 6 मन्थको रूपमा ट्र्याकमा राख्छौँ। त्यसले गर्दा यो एटेस्टेसन भएर यहाँबाट निस्किसकेपछि बिजनेस गर्नको निम्ति अब हाम्रो रोजगारदाताहरू आफ्नै ठाउँमा स्वतन्त्र हुनुहुन्छ र कम्तीमा दूतावास, रोजगारदाता कम्पनी र श्रमिकहरूको बिचमा यो त्रिकोणात्मक सम्बन्ध विकास गर्नुपर्छ र यसले गर्दा त्यहाँ हुने समस्याहरूलाई समाधान गर्न सकिन्छ, समाधान गर्न आवश्यक छ र त्यही अनुसार काम गरिएको छ। प्रारम्भमा 2 सेक्टरमा विशिष्टीकृत र आम रूपमा सबै सेक्टरहरूमा समान ढङ्गले आफ्नो ध्यान आकृष्ट गरेको छ।
समय र यो महत्वपूर्ण जानकारीको लागि धेरै धेरै धन्यवाद।
ल, समयको लागि यो तपाईँको लोकप्रिय संचार माध्यमलाई पनि विशेष धन्यवाद छ।
मलेसिया रोजगारीको विविध पक्षबारे जानकारी दिँदै हुनुहुन्थ्यो मलेसियाका लागि नेपाली राजदूत डिलीराज पौडेल। मलेसिया जानेको संख्या मात्र होइन, बितेका केही वर्षको तुलनामा अघिल्लो वर्षदेखि नै रोजगारी खोज्दै विदेशी नै नेपालीको संख्या दोब्बर भन्दा बढ़ीले बढ़ेको छ। गएको वर्ष 675,000 नेपाली रोजगारीका लागि सरकारसँग श्रम स्वीकृति लिएर विभिन्न देशमा पुगेका छन्। पछिल्लो केही वर्ष यता रोजगारीको नयाँ श्रम गन्तव्य पनि थपिएका छन्। खाड़ी सँगसँगै थपिएका नयाँ श्रम गन्तव्य देशहरू कुन कुन हुन्? कस्ता देशहरूमा रोजगारीका लागि जान असुरक्षित हुन्छ त? यी प्रश्न हामीले वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी कृष्ण प्रसाद भूषालसित सोधेका छौं।
विशेष गरी अहिलेको अवस्थामा चाहिँ सबभन्दा बढ्दो मलेसिया नै हो। यसपछि अब युएई, साउदी अरब, कतार लगायतका खाडी मुलुकहरू छन्। सँगसँगै रोमानिया, क्रोएसिया, पोल्यान्ड, पोर्चुगल जस्ता युरोपियन कन्ट्रीहरूमा पनि जाने क्रम चाहिँ बढ्दा छ।
खाडीसँगै नेपालीहरूको श्रम गन्तव्य देशमा अन्य कुन कुन देशहरू छन् अहिले?
विशेष गरी अब विश्वका धेरै जस्तो देशमा नेपाली पुगेको देखिन्छ। अब हाम्रो रेकर्डको हिसाबले हेर्ने पनि झन्डै झन्डै 111 देश चाहिँ श्रम स्वीकृतिका लागि संस्थागत हिसाबले खुल्ला गरिया छ। त्यसै गरी व्यक्तिहरूमा चाहिँ 178 देशमा चाहिँ जान पाउँछन् भनेपछि धेरै जस्तो देशमा धेरै थोरै नेपाली चाहिँ गएको देखिन्छ होइन। त्यसमा अहिले मैले अघि नै भनिसकेँ, ट्रेन्डको हिसाबले हेर्ने भने सबभन्दा बढी त अहिले मलेसिया नै हो। त्यसपछि खाडी मुलुकहरू भए, सँगसँगै युरोपियन कन्ट्रीहरू अहिले विशेष गरी रोमानिया, क्रोसिया, पोल्यान्ड, पोर्चुगल जस्ता देशहरूमा गइरहेछन् भने इपिएसको माध्यमबाट कोरियामा पनि गएको अवस्था छ। सँगसँगै केही श्रमिकहरू चाहिँ जापानमा पनि गएको चाहिँ देखिन्छ।
सरकार पनि अहिले नयाँ श्रम गन्तव्य देशहरू खोज्ने क्रममै छ। कतिपय नयाँ श्रम गन्तव्य देशहरू खुला पनि गरेका छन् पछिल्लो समय। नयाँ श्रम गन्तव्य कुन कुन देशहरू थपिएका छन् अहिले?
विशेष गरी पछिल्लो क्रममा चाहिँ हाम्रो सर्बिया थपिएको जस्तो लाग्छ मलाई होइन। सँगसँगै अब एउटा थप्ने कुरा चाहिँ भनौँ न, सरकारले जान श्रम श्रमिक भएर जानलाई स्वीकृति दिने एउटा पाटो भयो, तर त्यहाँ चाहिँ जान सक्ने पाटो चाहिँ अर्को पाटो भयो। त्यही ढङ्गले बुझ्नुपर्ने हुन्छ। हाम्रो अहिले पनि 80% भन्दा बढी श्रमिकहरू चाहिँ खाडी मुलुकको मलेसियामा गएको देखिन्छ भने अन्य देशहरूमा चाहिँ असाध्यै कम गएको देखिन्छ। तसर्थ हामीले अब विचार गर्नुपर्ने पक्ष के हो भन्दाखेरि, हामी चाहिँ धेरै तलब पाउन सक्ने एउटा सम्मानजनक काम पाउन सक्ने ठाउँमा चाहिँ हामीले पठाउनु पर्ने हुन्छ, जहाँको मानवाधिकारको अवस्था पनि सुदृढ छ। हाम्रो श्रमिकहरू गएर पनि त्यहाँ चाहिँ ससम्मान काम गर्न सक्छौँ, त्यस्तो देशमा चाहिँ हामीले पठाउनु जरुरी छ। तसर्थ ती देशहरू भनेको चाहिँ विशेष गरी युरोपियन कन्ट्रीहरू, अस्ट्रेलियन कन्ट्रीहरू, जहाँ चाहिँ श्रमिकको आवश्यकता पनि छ तर हामीले चाहिँ उचित रूपमा चाहिँ श्रम सम्बन्ध बनाउन नसकेको हुनाले पनि त्यहाँ हामीले हाम्रा श्रमिकहरू पुर्याउन सकिरहेको छैनौँ। त्यहाँका कम्पनीहरूसँग हाम्रा मेन पावर कम्पनीहरूको पहुँच नभएको कारणले पनि हामीले पुर्याउन सकिरहेको छैनौँ। सँगसँगै सरकारी स्तरमा पनि सम्झौता गरेर जिटिजी मार्फत जानका लागि पनि अहिले अब भनौँ न युएई के अरे जापान बेलायत इजरायल कोरियामा हामीले केही मात्रामा चाहिँ हामी पठाएका छौँ, तर जापान र युकेमा चाहिँ हामीले अझै पनि जिटिजी मार्फत त्यति धेरै पठाउन सकिरहेको छैनौँ। सँगसँगै कोरिया र इजरायलमा पनि थोरै मात्रामा मात्रै हामीले पठाउन सकेका छौँ जहाँको तलब चाहिँ आकर्षक छ। त्यही हुनाले अबको हाम्रो सोचाइ के हुनुपर्छ भन्दाखेरि त्यस्ता देशहरूमा पठाउन सकियोस् जहाँ चाहिँ दाम चाहिँ धेरै पाउन सकियोस्, काम चाहिँ सजिलो पाउन सकियोस् र त्यहाँ बस्दाखेरिको वातावरण पनि श्रमिकले सोचेअनुसार ऊ चाहिँ सम्मानपूर्वक काम गर्ने वातावरण भयो भने त्यसले चाहिँ पक्कै पनि हाम्रो जुन अर्थतन्त्र छ यसमा पनि सकारात्मक प्रभाव पर्छ, किनकि त्यहाँबाट धेरै पैसा आउने भयो, रेमिटेन्स आउने भयो र सँगसँगै श्रमिकको लागि पनि राम्रो हुन्छ। तसर्थ अबको सोचाइ भनेको हाम्रो चाहिँ युरोपियन कन्ट्रीहरूमा अमेरिकन कन्ट्रीहरूमा पठाउन सक्ने सोचाइ भयो भने अब एक किसिमले भन्यो भने हाम्रो गन्तव्य चाहिँ अब त्यो हुनुपर्छ भन्ने लाग्छ। सँगसँगै एसियाका पनि विशेष गरी अब राम्रो आम्दानी हुन सक्ने देशहरू अब इजरायल भयो, कोरिया भयो, जापान भयो, यस्ता देशहरूमा चाहिँ हामीले अझ बढी मेहनत गरेर हामीले पठाउन सक्यो भने त्यसबाट चाहिँ सकारात्मक प्रभाव पर्छ भन्ने मलाई लाग्छ।
भनेपछि अब यो क्रम चाहिँ बिस्तारै बिस्तारै युरोपेली र अमेरिकन देश र एसियाको पनि
विकसित देशहरूमा हामीले पठाउन कोसिस गर्नुपर्छ। अब पक्कै पनि त्यसमा समस्याहरू त होला नि होइन, अब मुख्य कुरो त हामीले पठाउन चाहेर मात्रै भएन, उहाँबाट माग पनि आउनु पर्यो। त्यो हुनाले हाम्रा श्रमिकहरूको चाहिँ भनौँ न क्षमता सिप त्यही ढङ्गले विकास गर्नुपर्ने हुन्छ। उहाँहरूले एउटा क्षमता नभएको अब कामदार त लिन सक्नुहुन्न। त्यो हुनाले हामीले चाहिँ अहिले पठाइरहेको जनशक्ति भनेको कोरा जनशक्ति हो, जसको चाहिँ भाषागत ज्ञान छैन, अन्य कामको चाहिँ सिप छैन। त्यस्ता जनशक्ति पनि अहिले खाडी र मलेसियाले चाहिँ लिइरहेछ। तर त्यस्ता देशहरू जहाँ चाहिँ भनौँ न अलि दाम र काम बढी पाइन्छ ती देशमा त स्वाभाविक रूपमा स्किलफुल जनशक्ति नै खोज्छन्। तसर्थ अब हामीले चाहिँ पठाउने सोच त एउटा गर्नु पर्यो, सँगसँगै यहाँ भएको जनशक्तिलाई जसलाई हामीले विदेश पठाउन खोज्छौँ त्यस्तो जनशक्तिको चाहिँ सिप विकास गर्नुपर्ने सँगसँगै जरुरी छ।
यहाँले भन्नुभयो राम्रो दाम काम र कामको सम्मान भएको देशमा चाहिँ नेपाली श्रमिकहरू पठाउनुपर्छ जानुपर्छ भनेर, कस्ता देशमा चाहिँ रोजगारीका लागि श्रमिकहरू जानु हुँदैन?
विशेष गरी जहाँ चाहिँ द्वन्द्वग्रस्त देशहरू छन्, कतिपय देशहरूमा त सरकारले भने नि भने संसारमा 200 बढी देशहरू होला छन् होइन, ती देशमध्ये 178 देश मात्र हामीले व्यक्तिगत रूपमा खुला गरेका छौँ, संस्थागत रूपमा खुला गरेका देशहरू चाहिँ 111 देशहरू छन्। सरकारले स्वीकृति नदिएका देशमा जानु हुँदैन। ती देशहरू भनेको विशेष गरी द्वन्द्वग्रस्त देशहरू हुन सक्छन् जहाँ गएर चाहिँ जीवधनको सुरक्षा हुँदैन, तिनै देश भन्ने बुझ्नुपर्ने हुन्छ। विशेष गरी केही समय भनौँ न अहिले पनि इराकमा चाहिँ हामीले जनशक्ति पैसा पाए पनि हामीले चाहिँ पठाउन चाहिँ त्यति सम्भव छैन, किनकि त्यहाँ चाहिँ समस्या छ। अन्य संसारका त्यस्ता द्वन्द्वग्रस्त मुलुकहरूमा चाहिँ हामीले पठाउनु हुन्न जहाँ चाहिँ भनौँ न श्रमिकहरूको जीवधनको सुरक्षा हुँदैन, त्यही ढङ्गले बुझ्नुपर्ने हुन्छ। जहाँ सरकारले स्वीकृति दिएको छ त्यो देशमा पठाउनलाई समस्या छैन।
जस्तै अहिले पछिल्लो समय अफगानिस्तानमा पनि पठाउन रोक लगाइएको छ,
होइन अफगानिस्तान स्वाभाविक रूपमा अफगानिस्तानमा भनेको चाहिँ अफगानिस्तानको आफ्नै भन्दा पनि त्यहाँ चाहिँ अन्य देशको कम्पनी अथवा अन्य देशको चाहिँ समूहसँग मिलेर काम गर्न पठाउने। विशेष त्यति बेला केही समय अगाडि अफगानिस्तान जाने श्रमिकहरू चाहिँ अमेरिकन कम्पनीहरूमा बसेर काम गरेका अवस्था हो होइन, तसर्थ अफगानिस्तानको आफ्नै काम भन्दा पनि अन्य देशको टुकुडी त्यहाँ आएर सेना त्यहाँ आएर बसायो भने चाहिँ उहाँहरूलाई सहयोग गर्न पठाएको हो। तर विकसित नै भए पनि अथवा त्यहाँ गएर कामै गर्न सक्ने भए पनि जहाँ जीवधनको सुरक्षा हुँदैन, विशेष गरी इरान भयो, इराक भयो, यस्ता देशहरूमा चाहिँ अहिले पनि त्यहाँ द्वन्द्वग्रस्त क्षेत्र देशहरूको रूपमा बुझ्नुपर्छ, त्यस्ता देशमा जानै मिल्दैन। त्यस्ता देशमा त सरकारले स्वाभाविक रूपमा प्रतिबन्ध पनि लगाएको छ, त्यही भएर त संसारका सबै देशमा चाहिँ हामीले चाहिँ संस्कृति लिएर पनि जान नसक्ने व्यवस्था छ नि त।
सरकारले खुला नगरेका देशमा जान नहुने कारणहरू चाहिँ के हुन्?
होइन जान नहुने कारण त पहिलो कुरो त अब त्यहाँ जीवधनकै सुरक्षा हुँदैन, जति पैसा पाए पनि शरीरभन्दा ठुलो त अरू हुने कुरो भएन, जनताको जीव भनेको सबभन्दा ठुलो कुरो हो, आफू बाँचे मात्रै पछि भविष्यमा हामी केही गर्न सक्छौँ। यद्यपि अब त्यसबाहेक जहाँ चाहिँ अब हामीले भनेअनुसार दाम र काम पाउन सक्दैन अथवा हाम्रो अवस्थाभन्दा पनि त्यहाँको अवस्था गुज्रेको छ, नेपालभन्दा कमजोर आर्थिक अवस्था भएका देशहरू पनि छन्, तिर्छ पठाएर त खासै त्यति अर्थ हुँदैन, तसर्थ त्यही ढङ्गले बुझ्नुपर्ने हुन्छ। पहिलो कुरो चाहिँ अब जीव जानलाई जोखिममा राखेर जान भएन, अर्को कुरा चाहिँ अब जहाँ चाहिँ अलिकति भनौँ न सम्मानपूर्ण काम भेटिँदैन पाइँदैन र भनेअनुसार दाम दाम पनि पाइँदैन भने त्यस्तो ठाउँमा चाहिँ पठाउनको कुनै चुक हुँदैन। सरकारले त्यही ढङ्गले चाहिँ अब यी मुलुकमा जाने जान सक्ने यी मुलुकमा चाहिँ जान नसक्ने भनेर छुट्टाएको कारण पनि त्यही नै हो।
उहाँ हुनुहुन्थ्यो वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी कृष्ण प्रसाद भूषाल। पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरू बढ्नुको कारणबारे अनुसन्धानकर्ता डाक्टर जीवन बानियाको विचार बाँकी नै छ। देश परदेश सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। देश परदेश देशैभरिका विभिन्न एफएम स्टेशनका साथै उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। साथै देश परदेश भाइबरमा पनि उपलब्ध छ।
वैदेशिक रोजगारीका विविध पाटामा छलफल र सम्वाद गर्ने कार्यक्रम देश परदेशमा आज हामी मलेसिया रोजगारी र यसका चुनौतीसँगै वैदेशिक रोजगारीको पछिल्लो अवस्थाबारे छलफल गरिरहेका छौं। यतिन्जेल सुन्नुभयो मलेसिया रोजगारी र यसका विविध पक्षबारे मलेसियाका लागि नेपाली राजदूत डेलीराज पौडेलसँग गरिएको कुराकानी, अनि मलेसियाका साथै खाड़ी देश र थपिएका नयाँ श्रम गन्तव्यका साथै कस्ता देशमा रोजगारीका लागि जानु हुँदैन त भन्ने बारे वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी कृष्ण प्रसाद भूषालले दिनुभएको जानकारी।
कार्यक्रममा अब पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरू बढ्नुको कारणबारे सोधीखोजी गरौं। देशमा चुनाव भएर नयाँ सरकार आइसकेको छ, तर रोजगारी नपाएर लाखौं रूपियाँ म्यान पावरलाई बुझाई विदेश उड्नेहरूलाई भने जुन जोगी आए पनि कानै चिरेको भने चाहिँ भएको छ। सरकारले बाध्यताको वैदेशिक रोजगारीको अन्त्य गर्छौ भन्न थालेको वर्षौं बित्दा पनि रोजगारी सृजना हरेक सरकारले गाउने गीत मात्रै भएको छ। देशमा रोजगारी नपाएकै कारण वैदेशिक रोजगारी खोज्नेको संख्या झनझन बढ़िरहेको छ। पछिल्लो समय यसरी विदेशिनेहरू बढ़नुको कारण के हो त सुनौ सोशल साइन्स बाहाका सहायक निर्देशक तथा अनुसन्धानकर्ता डाक्टर जीवन बानियाका विचार।
अब यसलाई तीन चारवटा मुख्य कारक तत्वहरू छ जस्तो लाग्छ। एउटा त अब हामीले विगतदेखि नै भनिआएको कुरा के हो भने नेपालमा पर्याप्त रोजगारीको अवसर नहुनु एउटा प्रमुख कारण हो। त्यसै जस्तो रोजगारी मात्रै होइन, कुनै पनि व्यक्ति श्रम बजारमा आउनु बित्तिकै उसले विभिन्न प्रकारको उद्योग तथा व्यवसायमा पनि संलग्न हुने चाहिँ हुन्छ, तर चाहिँ अब त्यसको पनि अवसरहरू चाहिँ प्राप्त नहुने अर्को अवस्था रह्यो। अर्को चाहिँ विभिन्न अध्ययनहरू देखाएको कुरो के पनि हो भने कतिपय रोजगार उपलब्ध भए तापनि त्यसमा दुईवटा प्रकारको समस्या देखि, एउटा चाहिँ ती अवसरहरू चाहिँ मर्यादित नहुने अथवा पर्याप्त आमदानी नहुने परिवारको लागि चाहिँ आवश्यक पर्ने जनजीविका चलाउनलाई स्वास्थ्य शिक्षा जस्ता कुराहरू चाहिँ हेर्नको लागि चाहिँ ती आमदानी चाहिँ प्राप्त नहुने जग्गाको कारणहरू देखिन्छ। अर्को कुरा श्रम बजारमा अवसरहरू भए तापनि ती अवसर पाउनलाई चाहिँ जुन प्रतिस्पर्धा हुने हो त्यो प्रतिस्पर्धा चाहिँ अलिकति फेयर नहुने हुँदाखेरि चाहिँ पनि त्यो प्रकारको समस्या देखिन्छ श्रम बजारमा। अर्को चाहिँ के पनि होला भने अब नेपालको अवस्थामा हेर्दाखेरि विगतको यी वर्षहरूमा हेर्नुभयो भने चाहिँ मूल्य वृद्धि चाहिँ बढेर गएको छ, त्यस कारणले अब उहाँहरूलाई चाहिने सेवा सुविधाहरू वस्तुहरू चाहिँ बजारमा किन्न जाँदाखेरि पनि त्यो उहाँहरूको आमदानीले चाहिँ नल्याउने हुँदाखेरि पनि अब वैदेशिक रोजगारमा जाउँ अनि अलिक धेरै कमाइ हुन्छ कि भन्ने तरिकाले चाहिँ जाने देखिन्छ। अर्को चाहिँ के अरे अर्को यो कोभिडको कन्टेक्स्टमा बुझ्दाखेरि चाहिँ कसरी बुझ्नुपर्छ भने जुन अवसरहरू रोजगारीका अथवा अरू प्रकारका चाहिँ व्यवसाय र उद्योगहरूको अवसरहरू चाहिँ सिर्जना हुन्थ्यो त्यो क्षेत्र पनि आफै पनि कोभिडबाट चाहिँ प्रताडित छ, होइन त्यसमा पनि ठुलो असरहरू परेको छ, त्यो क्षेत्रमा प्रभाव परेको हुनाले चाहिँ ती आफै ती क्षेत्रहरू पनि माथि उठ्न खोजिरहेको अवस्थामा चाहिँ त्यो रोजगारी सिर्जना हुने र नयाँ अवसरहरू सिर्जना हुनेमा चाहिँ त्यसमा चाहिँ सङ्कुचन आएको एउटा त्यो त्यो कारण होला जस्तो लाग्छ। अर्को चाहिँ समग्र अर्थतन्त्र नै तपाईँलाई थाहा छ, अब अर्थतन्त्रमा आएको सङ्कुचन र वित्तीय हाम्रो जुन बजारमा जुन प्रकारको तरलता देखिएको छ होइन, वैदेशिक मुद्राको संचिति पनि कम भइरहेको अवस्थाहरू हेर्दाखेरि चाहिँ त्यसले पनि देशकै आर्थिक अवस्थाको पनि प्रभाव भएको कारणले गर्दाखेरि चाहिँ कम बजारमा आउने जुन युवाहरू छन् उनीहरू जुन अब तपाईँ हामीलाई थाहा नै छ वार्षिक रूपमा पाँच लाख भन्दा बेसी युवाहरू श्रम बजारमा आउने तर अवसरहरू चाहिँ नहुने। अब हाम्रो श्रम बजारमा भनेको लगभग 1 लाखको हाराहारीमा पुरानो तथ्याङ्कलाई नै आधार मानेर हेर्दाखेरि ती मात्रै नेपालमा खपत हुने हुँदाखेरि 4 लाख त जान परिहाल्थ्यो, गइरहेकै थिए बाहिर होइन। त्यस कारणले गर्दाखेरि चाहिँ अब त्यो एउटा समस्या रह्यो। तर यसमा थप हाम्रो बुझाइ के पनि हुनुपर्छ जस्तो लाग्छ भने जस्तै कोरोनाको समयमा चाहिँ ठुलो संख्यामा जुन रेगुलर रूपमा आउने जाने भइरहेको जुन चक्र थियो त्यो चक्र पनि ब्रेक भएको थियो। त्यस कारणले कोभिडमा फर्केर आउनु भएको नेपालीहरू पनि नेपालमै थुप्रिरहेको अवस्था थियो भने नयाँ चाहिँ श्रम बजारमा आएका श्रमिकहरू पनि जान नपाएको कारणले गर्दाखेरि त्यो बेरोजगार युवाहरूको संख्या चाहिँ जोडिएको थियो कि। त्यस कारणले अहिलेको वर्षहरूमा उल्लेख्य रूपमा 6 लाखभन्दा माथि नै वार्षिक रूपमा गएको देखाउँछ अघिल्लो आर्थिक वर्षको डेटा हेर्दाखेरि। त्यसरी हेर्दाखेरि चाहिँ अब यो कुरालाई पनि हामीले मध्यनजर राख्नुपर्छ होला। अर्को लास्ट कुरा के पनि होला भने तपाईँले नेपालकै यो श्रम मन्त्रालयले अस्ति निकालेको रिपोर्टको डेटाहरू नै हेर्नुहुन्छ भने चाहिँ यो वैदेशिक रोजगारमा जुन संख्या बढ्नुमा अर्को कारण भनेको नयाँ नयाँ गन्तव्यहरू मा पनि नेपालीहरू गएको पाइन्छ। जस्तै रोमानिया, क्रोसिया होइन, युके, पोल्यान्ड, माल्टा, साइप्रस, जोर्डन, अब टर्की, हाम्रै साउथ एसियामा माल्दिभ्स भन्नुहोस्, यस्ता देशहरूमा
पहिला चाहिँ खाडी मात्रै सीमित थियो भनेदेखि अहिले चाहिँ खाडीको तुलनामा अलिकति धेरै कमाई हुने र अलिकति आकर्षक गन्तव्यहरू पनि थपिँदा बरु देशमा बस्नुभन्दा जाउँ ती देशहरू भन्ने खालको प्रवृत्ति पनि बढेको भनेर बुझ्दा भयो।
त्यो त्यो छ। अनि अर्को चाहिँ अब यो सिजनल भिजाको कुरा पनि छ, यसले जोडिन्छ होला। जुन युके र साउथ कोरियामा जुन सिजनल भिजामा नेपालीहरू गए त्यो उतातिरको चाहिँ त्यसको भिजा पोलिसिजहरू पनि फ्लेक्सिबल भएको र नेपालबाट पनि त्यो विभिन्न प्रकारको नीतिगत रूपमा चाहिँ केही समस्या छन् भन्दा भन्दै चाहिँ नेपालीहरू जान गएको कारणले गर्दाखेरि पनि त्यो संख्या बढेको पाइन्छ। अर्को चाहिँ सञ्चिताजी एउटा कुरा के पनि हो भने पहिला चाहिँ रिन्यू गरेको डेटाहरू चाहिँ राख्ने गर्दैन थियो, अहिले चाहिँ फेरि रिन्यू जुन के अरे पुनर्स्वीकृति लिन्छ त्यो चाहिँ पनि अहिले रेकर्ड राख्न लागेको भएर टोटल संख्या त्यो व्यक्तिको हो कि श्रम स्वीकृतिको हो भनेर पनि हामीले हेर्नुपर्ने हुन्छ। त्यस कारणले व्यक्ति चाहिँ कम हुनसक्छ, श्रम स्वीकृति चाहिँ बढी हुनसक्छ किनभने त्यो रिन्यूको डेटा पनि हामीले सँगसँगै राखेको हुन्छ। यसरी नै हामीले बुझ्नुपर्छ होला जस्तो लाग्छ मलाई, वैदेशिक रोजगारीमा जानेहरूको संख्या किन बढ्यो भनेर।
पछिल्लो समय वैदेशिक रोजगारी रोज्नेहरू बढ्नुको कारणबारे आफ्नो विचार राख्दै हुनुहुन्थ्यो सोसल साइन्स वहाका सहायक निर्देशक तथा अनुसन्धानकर्ता डाक्टर जीवन बानिया।
आजको देश परदेश तपाईलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईँको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौं। आफ्ना जिज्ञासा, प्रश्न, अनुभव, भोगाई तथा समस्या सहित तपाईँ पनि कार्यक्रम देश परदेशमा सहभागी हुन सक्नुहुन्छ। इमेल ठेगाना deshdesh@unn.com.np आफ्नो समस्या, प्रश्न र भनाई पठाएर यो कार्यक्रममा सहभागी हुन सकिन्छ। मोबाइलमा भएको उज्यालो एप्लिकेशनबाट र विचार वा प्रश्न एसएमएसबाट पनि पठाउन सकिन्छ।
मोबाइलको म्यासेज बक्समा कार्यक्रम देश परदेशको छोटकरी रूप डीपी टाइप गरी एक स्पेस दिएर आफ्ना कुराहरू लेख्नुहोस् अनि 35566 नम्बरमा पठाउनुहोस्। म्यासेज हामी कहाँ आइपुग्छ? उज्यालोको फेसबुक पेज facebook.com/ujyaalo उज्यालो वा मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा छाड्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा, सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौं र तपाईँलाई परेका समस्या समाधान गर्न कोसिस गर्छौं। तपाईँको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं।
देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। उज्यालो अनलाइन.com र उज्यालोको मोबाइल एप्लिकेशनमा ताजा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई हामी सबैजना विदा माग्छौं। नमस्कार।